FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, Rexy 2.7 MHz.
तेह्रौं दक्षिण एसियाली खेलकुदको काठमाडौँमा भव्य उद्घाटन, गौतम बुद्धको देशमा सबैलाई स्वागत।
उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी, केही ठाउँमा नतिजा उल्टियो।
राष्ट्रिय गौरवका 21 आयोजना मध्ये 11 आयोजनाको प्रगति 50% भन्दा कम।
र साग अन्तर्गत आजदेखि 12 खेल सुरु हुँदै महिला क्रिकेट पनि पोखरामा सुरु हुने। हिमाल पहाड तराई कोही छैन प्राई, बिहानको भेरी खबरबाट मधुबन विशी र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसन, हाम्रो पात्र शुभयात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
भेरी खबरको साथमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड,
नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी।
अब खबर विस्तारमा। 13 दक्षिण एसियाली खेलकुद शाखाको औपचारिक उद्घाटन काठमाडौँको दशरथ रङ्गशालामा भव्य उद्घाटन गरिएको छ। सागमा सबै देशका खेलाडी तथा कर्मचारीले आआफ्नो देशको झण्डासहित मार्च पास गरेका छन्। उद्घाटनको मार्च पासमा नेपालको राष्ट्रिय झण्डा भारोत्तोलनका खेलाडी कमल बहादुर अधिकारीले बोक्नु भएको थियो। सागमा सहभागीलाई दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराज श्रेष्ठले स्वागत गर्नुभयो। उहाँले संसारको केन्द्र दक्षिण एसिया भन्दै गइरहेको यस क्षेत्रको एकता थप गर्न जरुरी रहेको उल्लेख गर्नुभएको छ। उहाँले खेलकुदका माध्यमबाट दक्षिण एसियाले विश्वमा थप पहिचान बनाउन सक्ने बताउनुभयो। यस्तै उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले सरकारले यो प्रतियोगितालाई ठूलो महत्त्व दिएर उद्घाटन गरेको भन्दै सागको सफलताको शुभकामना दिनुभयो। यसै गरी साग मूल आयोजक समितिका अध्यक्ष समेत रहनुभएका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले साग जस्तो विशिष्ट खेलकुद प्रतियोगिता आयोजना गर्न पाउनु नेपालको लागि गर्वको क्षण भएको बताउनु भएको छ। उहाँले नेपाल विश्वमै सुन्दर देश भएकाले खेलकुद पर्यटकको उत्तिकै सम्भावना रहेको बताउनुभयो। यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले चुनौतीका बावजुद भूकम्पले ध्वस्त बनाएका संरचना मर्मत गरेर साग आयोजना गर्न सकिएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले गौतम बुद्धको देश नेपालमा भ्रमणको निम्त समेत दिनुभएको छ र देशका विभिन्न ठाउँबाट आउनुभएका खेलाडीलाई स्वागत समेत गर्नुभयो। दशरथ रङ्गशालामा 15,000 दर्शक, 5,000 धेरै विदेशी खेलाडी, प्रशिक्षक कर्मचारीको उपस्थितिमा भव्य उद्घाटन गरिएको हो। कार्यक्रममा 7,000 सुरक्षाकर्मी, 4,000 झाँकी समूहका सदस्य, 3,000 विद्यार्थी र 500 कलाकारले झाँकी गीत सङ्गीत तथा खेलकुद प्रदर्शन गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सागको औपचारिक उद्घाटन गर्नुभएको हो।
यसैबीच दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको दोस्रो दिन आज विभिन्न खेलहरू हुने भएका छन्। आज तेक्वान्डो, कराते, पुरुष फुटबल, ब्याडमिन्टन, भलिबल, खोखो, महिला क्रिकेट, टेबल टेनिस, गल्फ, ट्रायलथलन र उसुमा प्रतिस्पर्धा हुने भएको छ। ब्याडमिन्टन, महिला क्रिकेट र ट्रायलथलन पोखरामा हुनेछ भने अरू खेल काठमाडौँमा हुने बताइएको छ। तेक्वान्डो, कराते, ब्याडमिन्टन र ट्रायथलनमा स्वर्ण पदकको छिनोफानो पनि आजै हुनसक्ने बताइएको छ। पुरुष फुटबलमा आज दुई खेल हुनेछन्। पहिलो खेलमा बङ्गलादेश र भुटान तथा दोस्रो खेलमा मालदिव्स र श्रीलङ्का भिड्नेछन्। फुटबलका दुवै खेल त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा हुँदैछ।
यस्तै भलिबलमा महिला तथा पुरुष दुवै स्पर्धाका काँस्य पदका लागि आज प्रतिस्पर्धा हुँदैछ। सेमी फाइनल हारेका दुई टिमले तेस्रो स्थानका लागि भिड्नेछन्। पुरुष भलिबलमा तेस्रो स्थान हासिल गर्नका लागि बङ्गलादेश र श्रीलङ्काले खेल्नेछन्। खेल दिउँसो 2 त्रिपुरेश्वर स्थित कवडहलमा हुनेछ। महिला भलिबलमा तेस्रो स्थानका लागि श्रीलङ्का र मालदिव्स प्रतिस्पर्धा गर्नेछन्। खोखोमा दोस्रो दिन पुरुष स्पर्धामा श्रीलङ्का र बङ्गलादेश तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ। श्रीलङ्काले बिहान, बङ्गलादेशले बिहान 9, नेपाल र भारतले बिहान 10 प्रतिस्पर्धा गर्नेछन्। साग अन्तर्गत खेल काठमाडौँ, ललितपुर, पोखरा र जनकपुरमा हुँदैछ। सागमा यसपटक 317 स्वर्ण पदक, 317 रजत र 481 काँस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। नेपालबाट 594 खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।
गत शनिबार भएको उपनिर्वाचन को मतपरिणाम आउने क्रम जारी रहेको छ। कास्की निर्वाचन क्षेत्र नम्बर 2 मा नेकपाका उम्मेदवार विद्या भट्टराई विजयी हुनुभएको छ। भट्टराईले नेपाली काङ्ग्रेसका उम्मेदवार खिमराज पौडेललाई 8,403 मतले पराजित गर्नुभएको हो। भट्टराईले 24,394 मत प्राप्त गर्दा पौडेलले 15,991 मत प्राप्त गर्नुभएको छ। भट्टराई विजय भए लगतै उहाँले काङ्ग्रेस उम्मेदवार पौडेलले उहाँलाई धन्यवाद दिनुका साथै भट्टराईलाई खादा ओढाएर बधाई तथा आगामी कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको छ। यता दाङ तीनमा नेकपाका विमला कुमारी खत्री विजयी हुनुभएको छ। उहाँले 24,386 मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ। उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका केशवराज शर्माले 19,182 मत प्राप्त गर्नुभएको छ। यसअघि 2074 सालको चुनावमा एमालेका उत्तर कुमारी ओली 23,970 मत ल्याएर विजयी हुनुभएको थियो। त्यति बेला काङ्ग्रेसले 17,553 भोट ल्याएको थियो।
प्रदेशसभा उपचुनाव अन्तर्गत बागलुङ दुई खको अन्तिम मतपरिणाम आउन बाँकी छ। पछिल्लो मतपरिणाम अनुसार बागलुङ दुई खमा वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका खेम विक्रम साईले 9,971 र नेपाली कङ्ग्रेसका जितबहादुर शेषनले 7,731 मत ल्याउनु भएको छ। 9,338 कुल मत खसेकोमा 9,077 मत सदर तथा 161 मत बदर भएको जनाइएको छ। यसैबीच सुनसरीको धरान उपमहानगरपालिकामा मेयरका लागि भएको उपचुनावमा कङ्ग्रेसले अग्रता बढाउँदै लगेको छ। पछिल्लो मतपरिणाम अनुसार कङ्ग्रेसका तिलक राईले 17,491 मत ल्याउनु भएको छ भने नेकपाका प्रकाश राईले 15,986 मत पाउनु भएको छ। जम्मा 24,950 मत खसेकोमा 24,474 मत सदर र 476 मत बदर भएको जनाइएको छ।
प्रतिनिधि सभा प्रदेश सभा सदस्य र विभिन्न पालिकाका गरी 52 पदका लागि 37 जिल्लामा भएको उपनिर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ। नेपाल कम्युनिस्ट पार्टीले पालिकातर्फ अहिलेसम्म 24 ठाउँमा जित हात पारेको छ भने नेपाली काङ्ग्रेसले 12 र राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले समान 3-3 स्थानमा विजय प्राप्त गरेका छन्। केही ठाउँको नतिजा पनि उल्टिएको छ। सत्तारूढ नेकपाले बैतडी, दाङ, चितौन, सर्लाही, अर्घाखाँसी, पाँचथरका वडा गुमाएको छ भने यी ठाउँमा काङ्ग्रेस उम्मेद्वार विजय भएका छन्। यस्तै काङ्ग्रेसले यसअघि जितेका बाँके, अछाम, बाजुरा, सिन्धुपाल्चोक, सिराहा र पाँचथरमा नेकपा विजयी भएको छ। सत्तारूढ दललाई सबैभन्दा ठूलो झट्का चितौनमा लागेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला समेत रहेको चितवनका तीनैवटा वडामा नेकपाका उम्मेद्वार पराजित भएका छन्।
हुम्लाको खारपुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टीका नेकपाका रूपा शाही विजयी हुनुभएको छ। उहाँले नेपाली कङ्ग्रेसका तारा शाहीलाई 69 मतले पराजित गर्नुभएको हो। रूपाले 1,454 मत पाउँदा ताराले 1,385 मत पाउनुभयो। रूपा यसअघिको चुनावमा यही पदमा पराजित हुनुभएको थियो। यसअघि उहाँलाई पराजित गरी विजयी हुनुभएका सिन्धु साईको जीप दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो।
भोली खबरमा छिमेक सेरोफेरो लगायतका खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले 13 दक्षिण एसियाली खेलकुदको काठमाडौँमा भव्य स्वागत। उपनिर्वाचनको मतगणनाको अन्तिम मतपरिणाम आउने क्रम जारी। केही ठाउँमा नतिजा उल्टियो लगायतका खबर प्रस्तुत गरियौँ। अब बाँकी खबर। सुदूरपश्चिमका 5 जिल्लामा 7 वडामा हिजो सम्पन्न अस्ति सम्पन्न उपनिर्वाचनमा 5 वडामा नेपाल कम्युनिस्ट पार्टी नेकपा र 2 वडामा नेपाली कङ्ग्रेस विजय भएको छ। डोटीको आदर्श गाउँपालिका 2, कञ्चनपुरको पुनर्वास नगरपालिका 3, अछामको मल्लेलेक गाउँपालिका 5 उपनिर्वाचनमा नेपकाले जित हात पारेको हो। यस्तै बाजुराको त्रिवेणी नगरपालिका 1, छतारा र पुराचौडी नगरपालिका 4 पनि नेकपा विजय भएको छ। यसै गरी दोगेडा केदार गाउँपालिका 4 र सूर्यनाया गाउँपालिका 1 नेपाली कङ्ग्रेसले जित हात पारेको छ।
उता प्रदेश सभातर्फ भक्तपुर क्षेत्र नम्बर 1 नेपाली काङ्ग्रेस विजय भएको छ। काङ्ग्रेस उम्मेद्वार कृष्णलाल भण्डेलले 13,748 मतसहित प्रदेश सभा सदस्यमा विजय प्राप्त गर्नुभएको हो। उहाँका निकटतम प्रतिद्वन्दी नेकपाका उम्मेद्वार डिबी ढकालले 11,210 र नेपाल मजदुर किसान पार्टीका निरज लवजुले 5,829 मत पाउनु भएको छ। यसअघि नेकपाले जितेको यस क्षेत्रमा यसपटक काङ्ग्रेसले बाजी मारेको हो। यसपटक काङ्ग्रेसमा भक्तपुर सोलापुरमा कंग्रेस र राप्रपा संयुक्त मिलेर चुनाव लडेका थिए।
महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि संचार माध्यमको पनि महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका सहभागीले औल्याएका छन्। महिलासँग सम्बन्धित अपराध न्यूनीकरण संचारकर्मीको भूमिका विशेष कार्यक्रमका सहभागीले यस्तो बताएका हुन्। उनीहरूले हिंसा कम गर्नको लागि सामाजिक, सांस्कृतिक तथा आर्थिक र राजनीतिक पनि चेतनाको स्तर बढाउनु पर्नेमा जोड दिएका छन्। धेरै जसो हिंसाका घटना नजिकका आफन्त र नातागोताबाट नै हुने भएको भन्दै यस सम्बन्धी सम्बन्धित निकायले चेतनामूलक कार्यक्रम गर्नुपर्ने बताएका छन्। कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख डीआईजी पूर्ण चन्द्र जोशीले गोपनीयताको हकलाई ध्यान दिएर समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गर्नु भएको छ। उहाँले पत्रकारहरूले पनि कतिपय सूचनालाई गोपनीयता नराख्दा त्यसको असर पीडितलाई पर्ने भन्दै पत्रकारले गोपनीयताको ख्याल राख्न आग्रह गर्नु भएको छ। यस्तै कार्यक्रममा सुर्खेतका प्रमुख दिलीराज पन्तले महिलामाथि हुने घरेलु हिंसा, यातना, यौनजन्य घटनालाई न्यूनीकरण गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो। उहाँले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरकारको कुनै पनि विषयमा सूचना माग्न पाउने अधिकार भए पनि त्यो अधिकार प्राप्त गर्नको लागि सूचनाको हक सम्बन्धीको प्रयोग गर्न आग्रह गर्नुभएको छ। यस्तै जिल्ला अदालत सुर्खेतका अधिकृत आरती चपाईले संचार माध्यमले गोपनीयताको हकको सम्मान संरक्षण गर्दै समाचार सम्प्रेषण गर्न आग्रह समेत गर्नु भएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेट कार्यान्वयनमा केन्द्रित हुन र विषयगत मन्त्रालयका मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभएको छ। कर्णाली प्रदेश सरकारको प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले विषयगत मन्त्रालयका मन्त्री तथा सचिवलाई अबको 3 महिना कतै पनि नजान निर्देशन दिनुभएको हो। बजेट कार्यान्वयनका लागि अबको 3 महिना महत्त्वपूर्ण हुने बताउँदै मुख्यमन्त्री शाहीले अबको 3 महिना मन्त्री र सचिव कोही पनि विदामा नबस्न आग्रह गर्नुभएको छ। मन्त्री शाहीले दोस्रो चौमासिकमा हरेक मन्त्रालयको प्रगति 45% अनिवार्य पुगेको हुनुपर्ने भन्दै अब 3 महिनाको कार्य सम्पादनका आधारमा मन्त्री र सचिवको कार्यक्षमताको पनि मूल्याङ्कन हुने बताउनु भएको छ। संसदले पास गरेको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा हुने अलमल, ढिलासुस्ती तथा लापरवाही कुनै पनि अर्थमा क्षम्य नहुने भन्दै शाहीले बजेट कार्यान्वयनका क्रममा देखिएका समस्या तुरन्तै जानकारी दिन पनि निर्देशन दिनुभएको छ। प्रदेश सरकारले तय गरेको नयाँ संगठन संरचना बमोजिम कार्यालय स्थापना तथा कर्मचारी व्यवस्थापनका कारण प्रथम चौमासिकको प्रगति सन्तोषजनक नदेखे पनि दोस्रो चौमासिकको प्रगति उत्साहजनक हुनुपर्ने मन्त्री शाहीको भनाइ छ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले महानगर बनाउने अवधारणा ल्याएको छ, तर उपमहानगरपालिकाभित्रको विद्यालयको अवस्था भने दयनीय छ। नेपालगञ्ज 12 रहेको बागेश्वरी आधारभूत विद्यालयमा पढ्नका लागि बालबालिकाहरू धेरै सङ्घर्ष गरिरहेका छन्। सुनौ यसै सन्दर्भमा तयार पारेको एक रेडियो सामग्री बाँके सहकर्मी निशु जोशीबाट।
मध्याह्न 12 बजेको समयमा विद्यालयको चौरमा घाम ताप्दै बालबालिकाहरू पढिरहेका छन्। कोही किताब हेरिरहेका, कोही गृह कार्य गरिरहेका छन् त कोही आफ्नै धुनमा मस्त खेलिरहेका। एक दुईजना बालबालिका घरबाट टिफिनमा बोकेर ल्याएको खाजा खाइरहेका छन्। तर 5 वर्षीया सन्ध्या चौधरीसँग भने टिफिन छैन, न त उनी सधैँ घरमा पाकेको खाजा बोकेर स्कुल आउँछिन्। विद्यालयका प्रधानाध्यापक सरिता श्रेष्ठ खड्काका अनुसार सन्ध्याका बुवामा दुवैले मजदुरी गर्छन्। मजदुरी गर्नका लागि उनीहरू एका बिहानै घरबाट निस्किन्छन्, त्यसैले प्राय सन्ध्या भोकै विद्यालय आउने गरेकी हुन्।
आमा पनि काम गर्न जाने मजदुर लेबर, बुवा पनि लेबर मिस्त्री काम गर्ने, उनीहरूले आफ्नो बालबालिकाहरूलाई समय नै दिन नसक्ने, बच्चालाई पनि त्यसले असर पारिरहेछ, विद्यालयलाई पनि असर पारिरहेछ।
मजदुरी गर्ने सन्ध्याका अभिभावकले उनीहरूलाई समय दिन सकेका छैनन्। बुवामा काममा गएपछि बहिनीलाई तयार पारेर स्कुल पुर्याउने काम 7 वर्षीय दिदी आरविदाको हुन्छ।
आफै लुगा लगाउने, आफू पनि लगाउने र आफ्ना बहिनीलाई पनि लगाएर आइदिने, त्यो आफ्नो जिम्मेवारीले बुझेर आफ्नो बहिनी लगाउन खोज्दा ड्रेस कहाँ राखेछ, कहाँ फाल्दैछ भन्ने कुरा मैले तिनीहरूलाई सोधेँ र तिनीहरूले भने कि मेरो बहिनीले ड्रेस कता फाल्दै थियो, त्यसैले मैले बिन ड्रेस पनि ल्याएको छु बहिनीलाई पनि भन्ने गर्छन्।
विद्यार्थीलाई विद्यालयमा आकर्षण गर्नका लागि सरकारले दिने लिटो कार्यक्रम आजभोलि छैन। नेपालगञ्जमा बालबालिकाको क्षेत्रमा काम गरिरहेको बाँकी 19 क्लबले विद्यार्थीहरूलाई स्कुलमा नियमित गर्न सकियोस् भन्ने उद्देश्यले टिफिन वितरण गरेको थियो, तर अहिले ती बालबालिकासँग टिफिन छैन।
दिदीको झोलामा
विद्यार्थीको निमित्त बढाउनको लागि, त्यसको लागि गरेको विद्यार्थी टिकाउ र निमित्तको लागि हो, तर त्यति सक्सेसफुल भएन किनभने अभिभावकहरूले त्यसको मर्म बुझेनन् बच्चाहरूलाई टिफिन लगे तर कहिले पनि टिफिन पठाएनन्।
नेपालगञ्जको मुटु मानिने धम्बोजी चोकबाट करिब 100 मिटरको दूरीमा रहेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 12 रहेको बागेश्वरी आधारभूत विद्यालय बिलासपुरको यो अवस्था हो। यहाँ सन्ध्या मात्रै होइन उनी जस्तै धेरै बालबालिकाको अवस्था यस्तै छ। यो विद्यालयमा चेडीमार धोबी चौधरी लगायतका बालबालिका पढ्छन्। सबै अभिभावकहरूको आय स्तर कमजोर छ। स्वस्थ खाना खान नपाए बालबालिकाको पढाइको स्तर कसरी माथि उकास्न सकिन्छ भन्ने प्रश्न गर्नुहुन्छ प्रधानाध्यापक खड्का। कुल 227 विद्यार्थी रहेको विद्यालयको आर्थिक अवस्था कमजोर छ। कोठाको अभावमा कक्षा 7 बालबालिकाहरू विद्यालयको बरण्डामा बसेर अध्ययन गर्छन्। कक्षा 7 अध्ययनरत राहुल चिडीमारको दैनिकी बिहानै 5 उठेर कुखुरा भुल्त्याउनबाट सुरु हुन्छ। काकीको घरमा बसेर पढिरहेका राहुललाई गृह कार्य गर्ने फुर्सद हुँदैन। उनी भन्छन् पढेर आर्मीमा भर्ती हुने रहर छ।
5
चोरा मारेर गुजेरा चलाउने चिडीमार समुदायको परम्परागत पेसा सङ्कटमा परेपछि उनीहरू ज्याला मजदुरी गरेर गुजारा चलाइरहेका छन्। तर उनीहरूका लागि शिक्षा आर्जन गर्नु भने जस्तो सजिलो छैन। कक्षा 7 अध्ययनरत भूमि चिडीमारलाई मदिरा सेवन गर्ने गरेका कारण विद्यालयमा आउन बुवाकै अवरोध छ।
स्कुल भेज्दाखेरि गाली गर्नुहुन्छ, के गर्छिस् पढेर, रक्सी खाएर भन्नुहुन्छ, यो भन्छिस् त्यो भन्छिस् म्याडम भन्छिस् के भन्छिस् र पढेर मलाई त धेरै जस्तो त पढाउनुहुन्न बुवाहरूले, अनि त्यही भएर आफ्नोलाई मात्रै पढ्न चाहन्छु।
चिडीमार समुदायकै लागि भनेर अनेक सङ्घ संस्थाले बजेट सिद्ध्याए। स्थानीय तहको निर्वाचनको बेला वडा नम्बर 12 हरेक जसो उम्मेद्वारको मुख्य एजेन्डा थियो चिडीमार समुदायको विकास। तर जनप्रतिनिधि आइसकेपछि पनि विद्यालयको अवस्था उस्तै रहेको विद्यालय प्रशासनले जनाएको छ।
भेरी खबरमा खबरहरूको सिलसिला झै जारी छ। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। कैलालीमा बलात्कारको झुटो आरोप लगाउने 2 महिलालाई जेल चलान गरिएको छ। जिल्ला अदालत कैलालीले बलात्कारको झुटा मुद्दा हालेर पुरुषलाई फसाउन खोज्ने 2 महिलालाई कैद सजाय सुनाउँदै कारागार चलान गरेको हो। जिल्ला न्यायाधीश बाबु काजी बानियाको इजलासले गत मङ्सिर 11 जबरजस्ती करणीको मुद्दामा फैसला सुनाउँदै 2 महिलालाई कैद सजाय तोकिएको अदालतका सूचना अधिकारी नरबहादुर नेगीले बताउनुभयो। नेगीका अनुसार घोडागोडी नगरपालिका वडा नम्बर 5 दशरथ चौधरी प्रतिवादी रहेको मुद्दामा महिलालाई 1 कैद सजाय सुनाइएको छ। यस्तै कैलालीको गौरीगङ्गा नगरपालिका वडा नम्बर 2 श्याम गौतम प्रतिवादी रहेको मुद्दामा जाहेरीवालीलाई पनि 2 कैद सजाय सुनाइएको छ। अदालतले उनीहरूले झुटो मुद्दा हालेर निर्दोष पुरुषलाई फसाउन खोजेको भन्दै कैद सजाय सुनाएको हो। पछिल्लो समय कानुनको गलत प्रयोग गरी प्रहरीमा जबरजस्तीकरणका झुटा मुद्दा दर्ता गर्ने क्रम बढेको बताइँदै आइएको छ। सुरुमा सहमतिमै सम्बन्ध राख्ने तर कुनै खटपट हुने बित्तिकै पुरुषमाथि करणीको मुद्दा हाल्ने क्रम बढ्नु थालेपछि यसको चिन्ता व्यक्त समेत गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय कैलालीका न्यायाधिवक्ता लक्ष्मी किशोर खड्काले बलात्कार र जबरजस्तीकरणी सम्बन्धीका झन्डै 90% मुद्दा बनावटी र हुने गरेको पाइएको बताउनुभयो।
बलात्कारपछि हत्या गरिएका निर्मला पन्तको वास्तविक हत्यारालाई सार्वजनिक गर्न माग गर्दै नागरिक सङ्घर्ष समितिले ज्ञापन पत्र बुझाएको छ। नागरिक सङ्घर्ष समितिले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील कुमार वैद्य मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै तत्काल दोषीलाई सार्वजनिक गर्न माग गरेको हो। मीना भण्डारी नेतृत्वको सङ्घर्ष समितिले घटना भएको 16 पनि वास्तविक दोषी कानुनको कटघरामा आउन नसक्नु जनतालाई जिस्काउने काम भएको टिप्पणी गरिएको छ। नागरिक सङ्घर्ष समितिका सदस्य शारदा चन्दले घाइतेको उपचार पनि माग गरिएको बताउनु भएको छ। उहाँले प्रधानमन्त्री सहित राष्ट्रिय मानवाधिकार आयोग, नेपाल मानवाधिकार संगठन लगायतलाई पनि ज्ञापन पत्र बुझाइएको बताउनु भएको छ।
विश्व एड्स दिवस सुर्खेत सहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा वीरेन्द्रनगरको मंगलगढी चोकबाट र्याली निकाली पिपल चौतारामा पुगेर कोण सभामा परिणत भएको थियो। सभामा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखा महाशाखा प्रमुख वृषबहादुर साई, नवीकरण प्लसका निर्देशक देवेन्द्र पाठक लगायतले एचआईभी संक्रमितको समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनु भएको छ। कार्यक्रममा सामाजिक विकास मन्त्रालय दिल्ली सुर्खेतमा रहेका 18 वर्ष मुनिका एचआईभी संक्रमित बालबालिकाका लागि पोषण सहयोग बापत 1,26,000 प्रदान गरेको बताएको छ। सुर्खेतमा रहेका 31 जना संक्रमित बालबालिकालाई नवीकरण प्लस मार्फत यो सहयोग प्रदान गरिएको हो। यस्तै एएएसएफ हेल्थ फाउन्डेसनका संयोजक पोखरेलले नवीकरण प्लसलाई 15,000 बराबरको ब्ल्याङ्केट प्रदान गर्नुभएको छ। कार्यक्रम जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेको सभापतित्वमा सम्पन्न भएको हो।
वर्षौंदेखि निर्माण थालिएका राष्ट्रिय गौरवका 81 आयोजना मध्ये 11 आयोजनाको प्रगति 50% भन्दा पनि कम रहेको छ। नेपाली सेनाले ठेक्का लिएको 72 किलोमिटर लामो काठमाडौँ तराई मधेस द्रुत मार्गको प्रगति 7% मात्रै देखिएको छ। जेठ 14 शिलान्यास भएको यो सडक 4.5 वर्षभित्रमा निर्माण गरिसक्नुपर्नेछ। यस्तै 44 सालमा सुरु बबई सिंचाइ आयोजनाको प्रगति अहिलेसम्म 82% मात्रै पुगेको छ। यसैगरी सिक्टा सिंचाइ, रानी जमरा कुलरिया सिंचाइ, उत्तर दक्षिण कर्णाली लोकमार्ग, उत्तर दक्षिण राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लगायतको काम पनि सोचेअनुसार हुन नसकेको सरकारी तथ्याङ्क छ। 62-63 सुरु सेक्टर सिंचाइ आयोजनाको काम अहिलेसम्म 60% मात्र भएको छ भने सरकारले सार्वजनिक गरेको प्रतिवेदनमा भेरी बबई बहुद्देश्य डाइभर्सन आयोजना र बबई सिंचाइ लगायतका आयोजनालाई सन्तोषजनकका रूपमा राखिएको छ।
भेरी खबरमा अब लागौँ खेल खबरतर्फ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज दक्षिण एसियाली खेलकुद सागमा डेब्यू गर्दैछन्। घरेलु भूमिमा जारी 13 दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज मालदिवससँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ। साग इतिहासमा पहिलोपटक महिला क्रिकेट समावेश गरिएको हो र सबै महिला क्रिकेट टोली सागमा पहिलोपटक खेल्दैछन्। पोखरा रङ्गशालामा मालदिव्स विरुद्ध मैदान उत्रिँदा महिला क्रिकेट टिमको अर्को डेब्यू समेत हुनेछ। महिला टिम पहिलोपटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ। महिला क्रिकेटको 12 वर्ष इतिहासमा महिला क्रिकेट टिमले यसअघि अघि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न पाएका थिएनन्। सागमा डेब्यू र पहिलोपटक घरेलु मैदानमा खेल्न पाउँदा खेलाडी उत्साहित भएका छन्। करिब 3 महिनाबाट नेपाल स्वर्ण पदक ल्याउने लक्ष्यसहित तयारीमा जुटेको थियो। साग महिला क्रिकेटमा 4 टिम सहभागी छन् जसमा नेपाल, बङ्गलादेश, श्रीलङ्का र मालदिव्स रहेका छन्। 2 शीर्ष टोली स्वर्ण पदका लागि प्रतिस्पर्धा गर्नेछन्।
र साग अन्तर्गत पुरुष फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। फुटबलमा आयोजकले सार्वजनिक गरेको नयाँ खेल तालिकाप्रति मालदिव्स र श्रीलङ्काले भने असन्तुष्टि जनाएका छन्। सुरुको खेल तालिका परिवर्तन गरी आफूहरूले लगातार दैनिक खेल्नु पर्ने गरी तालिका बनाइएको भन्दै मालदिव्स र श्रीलङ्काले असन्तुष्टि जनाएका हुन्। सुरुमा एन्फाले 6 टिमलाई 2 समूहमा विभाजन गरी खेल तालिका सार्वजनिक गरे पनि भारतले नआउने जानकारी दिएपछि 5 टिमलाई राउन्ड रोबिन लिगका आधारमा खेलाउने भन्दै नयाँ तालिका सार्वजनिक गरिएको हो। खेल खबर सँगै लाइभ बिहानको भेरी खबर सकियो। बिदा हुन गेलसम्मका मुख्य खबर फेरि एकपटक।
13 दक्षिण एसियाली खेलकुदको काठमाडौँमा भव्य उद्घाटन। गौतम बुद्धको देशमा सबैलाई स्वागत।
उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी। केही ठाउँमा नतिजा उल्टियो।
राष्ट्रिय गौरवका 21 आयोजना मध्ये 11 आयोजनाको प्रगति 50% भन्दा कम।
र साग अन्तर्गत आजदेखि 12 खेल सुरु हुने। महिला क्रिकेट पनि आजबाट हुँदै हस्तारीलाई बिहानको भेरी खबर सक्यो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै मधुबन विशी र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।